नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म अविनाश आचार्य।
कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आएको जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिबाट अब आउने कोभिड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनः प्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञसँगको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौँ।
साथै कोभिडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै वास्तविक विज्ञसँगको सवाल जवाफ पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौँ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकोराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सिआइएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि CINखबर.com र मोबाइल एप सिआइएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सिआइएनको फेसबुक पेजमा गएर साङ्केतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
कार्यक्रम साझा पहलको 29 भागमा आज हामी महिला तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार रक्षाका लागि आसन्न निर्वाचनमा ध्यान दिनुपर्ने कुराहरूका बारेमा छलफल गर्नेछौँ। सँगै महिला तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट प्रदेश र सङ्घीय निर्वाचन प्रतिनिधित्व बढाउन र उनीहरूको जित सुनिश्चित गर्न के गर्नुपर्दछ भन्ने विषयमा छलफल गर्नेछौँ।
छलफलका लागि आज हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता लक्ष्मी परियार, नेकपा एकीकृत समाजवादीका नेता निरु देवी जैरु, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका तर्फबाट निल हिरा समाजका अध्यक्ष पिङ्की गुरुङ, महिला अधिकार कर्मी इन्दु तुलाधर। छलफलको सुरुवातमा म नेपाली काङ्ग्रेसका नेता लक्ष्मी परियारतर्फ लाग्न चाहन्छु। यहाँलाई पहिलो प्रश्न, यहाँले आगामी निर्वाचनमा महिलाहरूको प्रतिनिधित्व बढाउनका लागि उम्मेदवारी दिँदाखेरि नै महिलाहरूको सङ्ख्या बढाउनु पर्छ भनेर संसदमा पनि बारम्बार आवाज उठाउनु भएको थियो। कम्तीमा 50% उम्मेदवार चाहिँ महिलाहरू हुनुपर्छ, यसको लागि सुनिश्चित गरियोस् भनेर माग पनि गर्नुभयो, तर त्यो अनुसारको भएन, पार्टीले टिकट दिएन। यसले गर्दाखेरि अब महिलाहरूको सहभागिता अथवा प्रतिनिधित्व चाहिँ त्यही अनुसारले नहुने हो कि भन्ने शङ्का पनि छ। यसलाई कसरी लिनुभएको छ यहाँले?
यस्तो छ, अब यो हामीले निकै अगाडिबाट नै कोसिस गऱ्यौँ होइन, यो चाहिँ अब चुनाव हुँदै थियो, चुनाव हुँदै गर्दाखेरि प्रदेशमा प्रतिनिधि सभामा महिलाहरूको प्रतिनिधित्व अलिकति बढाएर लिएर जाउँ, कम्तीमा पनि 33% प्रत्यक्षबाट चाहिँ प्रतिनिधित्व हुने गरीको चाहिँ माहौल हामीले बनाऊँ भनेर चाहिँ हामीले कोसिस गऱ्यौँ। अब मलाई जहाँसम्म लाग्छ मेरै पार्टीको कि नतिजा हेर्ने हो भने र अहिलेसम्म पाएका टिकटहरू हेर्ने हो भने प्रत्यक्ष टिकट पाएर जानेहरू भनेको एकदम कम मात्रै हुनुहुन्छ होइन, लगभग अब अहिले प्रतिनिधि सभामा जम्मा 104 टिकट पाउनु भएको छ महिलाले। त्यसैले अब के गर्नुपर्छ भन्ने भन्दा पनि सबैभन्दा पहिलेको कुरा त महिलाहरूलाई टिकट दिने भन्दा नि पुरुषलाई नै नेता मान्ने जुन मानसिकता छ यो नै चेन्ज गर्नुपर्छ एउटा कुरा। त्यो चेन्ज गर्नको लागि चाहिँ हामीले एउटा नीति नै बनाउनु पर्ने अवस्था देखिन्छ होइन, जस्तै हामीले जुन प्रत्यक्ष टिकट नपाए पनि भोलि जितिसके पछाडि अथवा समग्रमा हेर्दाखेरि हरेक पार्टीले 33% महिलाहरू चाहिँ प्रदेशमा पनि सँग पनि पुर्याउनु पर्ने जुन प्रावधान छ त्यो प्रावधानले त पुर्याएर 33% आउँछन् होइन, तर चुनावमा भाग लिनकै लागि चाहिँ नीति छैन, किनभने 30% टिकट दिने भनेर नीति भएको भए पो त्यो नदी हुँदैन थियो, त्यो चाहिँ नीति छैन। नीति नहुने बित्तिकै महिलाहरूलाई चाहिँ टिकट नदिने जुन खालको एउटा परिपाटी चलेर आयो पार्टीले, हामीले प्रतिनिधित्व वातै बढाएर जान्छ भन्ने कुरामा त अब हामी निराश भइसकेका छौँ।
छलफलमा अब भने हामी नेकपा एकीकृत समाजवादीका नेता निरु देवी जैरूतर्फ लाग्दैछौँ। यहाँले चाहिँ के देख्नुहुन्छ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्खरै मात्र मनोनयन दर्ताको काम सकिएको छ, पुरा भएको छ, मनोनयन गर्दाखेरि महिलाहरूको सङ्ख्या चाहिँ एकदमै न्यून मात्रामा प्रत्यक्षतर्फ उम्मेद्वार बनाइएको छ, यसो हुनुको पछाडिको कारण चाहिँ के देख्नुहुन्छ?
नेपालको राजनीतिमा दलभित्र दलाल व्यवस्था हावी भएको देख्छु म। पार्टीहरू विधि भन्दा पनि व्यक्ति र त्यो घरानियाका हिसाबले चल्न थाले, दम्बका हिसाबमा चल्न थाले। शीर्ष नेतृत्वहरूमा छोरी श्रीमती बुहारी या पैसावालाका हिसाबमा जब पार्टीको विधान चल्छ, नेतृत्व चल्छ, त्यसपछि राष्ट्रपति भएको देशमा उपसभामुख भर्खर निर्वाचित गरेको देशमा यो गर्नु भनेको सिङ्गो महिलालाई संवैधानिक रूपले अपमान गरेको हो। मलाई लाग्छ देशभरिमा महिला तयार भयो भने संवैधानिक व्यवस्था अनुसार अदालतमा गएर मुद्दा हाल्न पाइन्छ, हार्ने जित्ने पछिको विषय हो।
यदि उम्मेद्वार नै कम भएपछि स्वाभाविक हो महिलाहरूले जित्ने संख्या पनि कम हुनेछ, तर आगामी निर्वाचनमा महिलाहरूको प्रतिनिधित्व, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको प्रतिनिधित्व बढाउनका लागि चाहिँ के गर्न आवश्यक छ?
यो सुनौलो अवसर थियो, किन भन्नुहुन्छ भने पार्टीहरूले यो पटक संहितामा देश गइसकेपछि 5 वर्षपछिको पहिलो निर्वाचन थियो, स्वाभाविक रूपले एकपटक महिलाहरूलाई स्थापित गराउन, महिलाहरूलाई नेतृत्व, त्यो भनेको पार्टीले टिकट दिने र महिलाले लिने भन्ने होइन, भिक होइन, टिकट भनेको राजनीतिक दलमा नेपालमा रहेका महिला नेत्रीहरू जुनसुकै दलका पनि, गठबन्धनमा रहेका, एमालेमा रहेका जुनसुकै महिलाहरू पनि नेपालको राजनीतिमा, कम्युनिस्ट पार्टीहरू 6 सालदेखि त्योभन्दा पहिला नेपाली काङ्ग्रेसमा र अङ्ग्रेजका लडाइँबाट स्थापित भएका महिला छन्। टिकट भन्ने झुट दिने लिने होइन। दक्षिण एसियामा, भारतमा, बङ्गलादेशमा, पाकिस्तानमा बेनजीर भुट्टो, भारतमा इन्दिरा गान्धी, बङ्गलादेशमा शेख हसिनाले निर्वाचित प्रत्यक्ष प्रणालीबाट प्रधानमन्त्री समेत भएर देश चलाइसक्नु भएको। त्यसैले नेपालमा दुर्भाग्य के रह्यो भने अहिले पनि पार्टीमा रहेका नेता कमरेडहरू टिकट दिने, महिलाहरूले भिक्का आधारमा टिकट पाउने भनेको त यो स्थानीय तहको निर्वाचनमै देखिसकेको थियो। तर हामी दलमा रहेका महिला नेत्रीहरू पनि कमजोर बुझाइ के गर्छौँ भने ठेकेदारहरूले टिकट पाउन हुने पार्टीमा, भ्रष्टाचारीहरूले टिकट पाउन हुने, तर महिलाहरू एकताका साथ स्वतन्त्र उम्मेद्वार बन्न नहुने, जित्न त एउटा जित्ने एउटा हार्ने हुन्छ। जबसम्म नेपालमा रहेका राजनीतिक दलका महिलाहरूले ठेकेदारका विरुद्ध, भ्रष्टाचारीका विरुद्ध, मनोपली गर्नेका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिँदैनन्, 51-52% भोट भएका नेपाली महिलाहरूको उपहास राजनीतिक दलले गर्छ भने अब भोट बहिष्कार गर्न सक्नुपर्छ, अब दल बहिष्कार गर्न सक्नुपर्छ।
लामो समयसम्म पार्टीमा रहेर पार्टीमा योगदान दिइरहेका महिलाहरूले पनि टिकट पाउनु भएको छैन, 50% माग यहाँहरूले गरे पनि त्यो अनुसारले दलहरूले उपलब्ध नगराएको अवस्था छ, यसो हुनुको पछाडि चाहिँ के कारण हो? अब चाहिँ संसदमा आफ्नो प्रतिनिधित्व बढाउनका लागि के गर्न जरुरी छ महिलाहरूले?
मलाई लाग्छ यसको निकास भनेको विश्वका धेरै देशहरूमा जहाँ महिलालाई प्रत्यक्ष निर्वाचित लडाइन्छ, अनुदान दिने सिस्टम छ, महिलाको नेतृत्व स्थापित गर्नलाई आरक्षणसित जुनसुकै पार्टीको पनि महिलाहरू कुन प्रदेशबाट सुरु गर्ने त भनेर धेरै टाढा जानु पर्दैन, हामीले धेरै सिको भारतसँग गरेका छौँ। भारतमा समेत आरक्षण सिटमा लडाइन्छ, जुन सुकै पार्टीको भए पनि महिलाहरू मात्रै लड्नुहुन्छ र जो जित्दा पनि महिलाहरू जित्ने सिस्टममा नजाए पजाइएसम्म समानुपातिक भनेको भिडका रूपमा दिने र लिने जुन बुझिएको छ त्यो दलको पनि बेजेती जस्तो देखिन्छ र व्यक्तिको पनि बेजेती छ। पहिला पार्टीको विधानहरू संशोधन गर्नुपर्छ, पार्टीका विधानमा आफूलाई आवश्यकता पर्दा नेताहरूले युवा नेता स्थापित गर्ने भन्नुहुन्छ बेलामा, तर विधान त होइन शीर्ष नेतृत्व चाहिन्छ भन्नुहुन्छ। पहिला पार्टीबाटै शीर्ष नेतृत्वहरू विदा हुनुपर्छ, पार्टीका पदमा पार्टीको मेन भूमिकामा महिलाहरू स्थापित हुनुपर्छ। होइन भने मेरो व्यक्तिगत जनार्दन शर्मा प्रति केही छैन, देशको अर्थमन्त्री हो, तर नैतिकता त जब सिंह दरबारमा हल्लाउन सक्ने सिसिटिभी आउँछ भने यो देशले 70 को दशक पार गर्दा एकजना महिला अर्थमन्त्री ल्याउनै नसक्ने हैसियत हो त। त्यसो भए त किन लाग्ने महिलाहरूले समानुपातिकमा बस्ने, झारो तार्ने, जनताको नुन खाएर भात खाएर बस्ने हो भने सबै महिलाहरूले बन्द गर्नुपर्छ राजनीति गर्न। हुनसक्छ अहिलेको बेला अलिक कडा बहस हुनसक्छ, मलाई लाग्छ अब जुनसुकै दलका राजनीतिज्ञ महिलाहरूले टिकट भन्ने चिज यो विषय निर्वाचनका बेला मात्रै होइन, मैले फेरि पनि भने दलहरूले समीक्षा गर्ने किन जरुरी छ भने एउटा पार्टीको अध्यक्षलाई ठेकदारले पनि सहयोग गर्छ, तस्करीले पनि सहयोग गर्छ, आम नागरिकले पनि सहयोग गर्छ, महिलालाई अध्यक्ष बनाएर पठाउनु न, 50% भ्रष्टाचार त त्यो नबोलेरै पनि सकिन्छ, निर्वाचन पनि सस्तो हुन्छ, रक्सी खाने मान्छे महिलाहरूसँग माग्न आउँदैनन्, हामीलाई ठेकदारी मिलाइदेऊ भन्न आउँदैनन्, निर्वाचन सस्तो पनि हुन्छ महिलालाई उम्मेदवार बनाउन। मलाई लाग्छ गठबन्धन भन्यौँ, महायात्रा भन्यौँ, लोकतन्त्र बचाउने भन्यौँ, तर यही गठबन्धनमा अग्रपङ्क्तिमा रहेका महिलाहरूलाई हास्यास्पद किसिमले टिकट नदिएर गठबन्धनले भद्दा मजा गरेको छ, आगामी दिन दलहरूले हेचका राखुन् भन्ने पनि चाहन्छु। धन्यवाद।
हजुर, यहाँलाई धन्यवाद छ। कार्यक्रममा अब भने म निल हिरा समाजका अध्यक्ष पिङ्की गुरुङतर्फ लाग्न चाहन्छु। लामो समयदेखि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको निर्वाचनमा प्रतिनिधित्व बढाउने विषयमा छलफल भइरहेको छ, संसदमै पनि यहाँहरूको समुदायको प्रतिनिधित्व भएन भन्ने बहस पनि चलिरहेको छ। अब आगामी निर्वाचनमा यहाँहरूको समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि के काम गरिरहेको छ अहिलेको अवस्थामा, र यहाँहरूको समुदायको प्रतिनिधित्व बढाउनका लागि के काम गर्न जरुरी छ, छोटोमा भनिदिनुहोस् न।
अहिले निर्वाचनको यो जुन खालको एउटा चुनावी माहौलमा हाम्रो समुदायको उम्मेदवारीको जुन बढाउनको लागि चाहिँ अब खासै त्यति धेरै सङ्ख्यामा हामीले के भन्छ बढाउन सकिरहेको अवस्थाहरू छैन। हुन त हामीले अब यो अभियानहरू जुन पहिचानको आफ्नो अधिकारको अभियानहरू चलायौँ, त्यो राजनीतिक मुद्दासँग जोडेर आएको भएर राजनीतिक अभियानको रूपमा यो परिणत हुन सकेन भने अधिकार प्राप्त हुन सक्दैन भन्ने खालको हाम्रो एउटा ठहर भएको कारणले गर्दाखेरि राजनीतिक रूपमा चाहिँ यो मुद्दालाई स्थापित गर्नुपर्छ। त्यो गर्नका लागि चाहिँ अब प्रतिनिधित्वहरू हाम्रो समुदायबाट हुनुपर्छ भन्ने खालको सोच लिएर चाहिँ हामीले विभिन्न खालको मुद्दाहरू उठाइरह्यौँ र अहिलेसम्म पनि नेपालमा चाहिँ एलजिबिटिआइक्यू समुदायको मुद्दाले चाहिँ राजनीतिक स्थान पाउन सकिरहेको अवस्थाहरू छैन, जसको कारण चाहिँ तपाईँको हाम्रो राजनीतिक प्रतिनिधित्व नहुनु हुन नसक्नु एउटा कारण चाहिँ रह्यो। अब हामीले अहिले चाहिँ विभिन्न राजनीतिक दलहरूले चाहिँ यो विषयको यो मुद्दा यो समुदायको मुद्दालाई चाहिँ कसरी हेरिरहेको छ र कसरी उहाँहरूले चाहिँ अब हाम्रो समुदायको लागि स्थान दिन खोजिराख्नु भएको छ भन्ने तरिकाले हामीले हेरिरहेको छौँ र एडभोकेसी पनि त्यही तरिकाले गरिरहेको छौँ। र अहिले विभिन्न खालको हाम्रो पोलिटिकल पार्टीहरूको विधान र तपाईँको एउटा घोषणा पत्र हामीले अध्ययन पनि गऱ्यौँ, रिसर्च पनि गऱ्यौँ र त्यसको फाइन्डिङ्सको आधारमा तपाईँको धेरै जसो के भन्छ राजनीतिक दलको विधानले हाम्रो समुदायको मुद्दालाई चाहिँ सम्बोधन गर्न सकिरहेको अवस्थाहरू छैन। विधानले नै त्यसलाई सम्बोधन गर्न नसक्दाखेरि दलको संरचनाभित्र र प्रणालीभित्र हाम्रो समुदायको मुद्दाहरू र स्थान चाहिँ प्राप्त हुन नसक्दाखेरि त्यो राजनीतिक मुद्दाको रूपमा स्थापित हुन सकिरहेको अवस्थाहरू छैन। त्यो हुनाले विभिन्न राजनीतिक दलहरूसँग चाहिँ हाम्रो समुदायको समावेशिता र प्रतिनिधित्वलाई कसरी सुनिश्चित गर्न सक्छ र यो मुद्दालाई चाहिँ उत्तरदायित्व वहन कसरी गर्छ र जिम्मेवारी कसरी लिन्छ भन्ने कुराहरूले त्यो नैतिक दबाब दिने कामहरू हामीले गरिरहेको छौँ। र अहिले तपाईँको सातवटा प्रदेशमा हामीले विभिन्न राजनीतिक दलको के भन्छ राजनीतिक दलसँग कार्यक्रमहरू पनि गऱ्यौँ, र अहिले चाहिँ तपाईँको एकीकृत समाजवादबाट र तपाईँको यो स्वतन्त्र पार्टीबाट चाहिँ के छ हाम्रो चुनावी एउटा समन्वय पार्टीको लागि उम्मेदवारी दिएको अवस्थाहरू छ। र यसको लागि चाहिँ अब निर्वाचनको समयमा भनौँ अथवा चुनावी समयमा भनौँ राजनीतिक दलले त्यो अवसर प्रदान गर्ने सँगै हाम्रो समुदायको जुन खालको एउटा राजनीतिक हैसियतलाई चाहिँ अझ माथि उठाउनको लागि गर्नुपर्ने धेरै कामहरू बाँकी छ र हाम्रो समुदाय सशक्त रूपमा राजनीतिक रूपमा सक्षम हुन सकिरहेको अवस्थाहरू अहिले पनि छैन। किन भन्दाखेरि सामाजिक रूपमा शैक्षिक रूपमा राजनीतिक रूपमा बहिष्कारमा परेका यो समुदायको जुन खालको राजनीतिक पहिचान अझै बन्न नसक्दाखेरि चाहिँ त्यो हैसियत निर्माण अझै हाम्रो हुन सकिरहेको अवस्थाहरू छैन। त्यो हुनाले हामीले समुदायको एउटा भनौँ राजनीतिक हैसियत निर्माण गर्नका लागि क्षमता अभिवृद्धिका तालिमहरू राजनीतिक जनचेतनाहरू अथवा जुन खालको एउटा पोलिटिकल अपडेटहरू गराउने कामहरू गर्नुपर्ने आवश्यकताहरू रह्यो र धेरैभन्दा धेरै तपाईँको यो अब उम्मेदवारीको हिसाबले हाम्रो प्रतिनिधित्वको समावेशका कुराहरू जसरी हामीले उठाउँछौँ सङ्ख्यात्मक हिसाबमा हाम्रो समुदायका साथीहरू धेरै मात्रामा खुलेर अगाडि आउनुपर्ने र राजनीतिक दबाब दिनुपर्ने जुन आवश्यकताहरू छ त्यहाँनिर हामी चुकिरहेको अवस्थाहरू छ जस्तो लाग्छ। हामीले त्यसो हुँदाखेरि चाहिँ हामीले समुदायभित्र एउटा राजनीतिक सचेतना र राजनीतिक हैसियत निर्माणसँगै तपाईँको राजनीतिक स्थानहरू प्राप्त गरेर तपाईँको के हुन्छ त्यो एउटा भनौँ न विभिन्न राजनीतिक दलको संरचना र प्रणालीभित्र यो समुदायलाई कसरी एड्रेस गर्न सकिन्छ कसरी त्यहाँ समावेश गर्न सकिन्छ भन्ने खालको कुरालाई चाहिँ संस्थागत गर्ने हाम्रो जमर्को रहेको छ। त्यो गर्नुपर्ने आवश्यकताहरू छ। संविधानको धारा 42 समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको हरेक निकायमा यो समुदायलाई पुर्याउने भन्ने तापनि यसको आधार चाहिँ तपाईँको भन्नु राजनीतिक दल नै हो र राजनीतिक दलको विधानले जति बेलासम्म यसलाई सम्बोधन गर्दैन विधानमा चाहिँ उल्लेख हुँदैन त्यति बेलासम्म यो मुद्दा राजनीतिक रूपमा राजनीतिक दलका रूपमा चाहिँ यो संस्थागत हुन सक्दैन। त्यो हुनाले यो विषयवस्तुलाई संस्थागत गर्नको लागि विभिन्न पोलिटिकल पार्टीको लिडरहरूसँग पोलिटिकल पार्टीभित्र हामीले वृहत छलफल पनि गरिरहेछौँ र यसको अध्ययन र अनुसन्धान पनि गरिरहेछौँ र अध्ययन गर्ने क्रममा तपाईँको जसपा र एकीकृत समाजवाद पार्टीको घोषणा पत्रमा उल्लेख गरेको चाहिँ पाएको छ। त्यसै बाहेकको अन्य पार्टीले पनि अब घोषणा पत्रमा चाहिँ राख्नको लागि सल्लाह सुझावहरू हामीसँग मागि नै रहेको छ तर घोषणा पत्रमा उल्लेख गरेका ती सबै कुराहरू हामीले विगतको दिनहरूमा हेर्दाखेरि त्यो कार्यान्वयन गरेको चाहिँ हामीले पाउँदैनौँ होइन र त्यो घोषणा पत्रभन्दा पनि हामीलाई हामीले चाहिँ विधान नै यो कुरालाई उल्लेख गर्न सक्यो होइन लेखाउन सक्यो विभिन्न राजनीतिक दलका विधानभित्र तपाईँको जनवर्गीय सङ्गठन छ समिति हुन्छ संरचनाहरू हुन्छ त्यो विधानको संरचनाभित्र नै यो समुदायलाई चाहिँ हामीले राख्न सक्यौँ समेट्न सक्यौँ भने चाहिँ विभिन्न राजनीतिक दलभित्र यो मुद्दा संस्थागत हुन्छ र निरन्तर र कालान्तरसम्म त्यो राजनीतिक दलले चाहिँ यो समुदायलाई लिएर यसको वकालत गर्नुपर्ने अथवा यो समुदायको एउटा राजनीतिक भविष्य सुनिश्चित गर्नुपर्ने जिम्मेवारी चाहिँ
कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेताहरू योनिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरूको कुरा सुनिसकेपछि अब भने म महिला अधिकार कर्मी इन्दु तुलाधरतर्फ लाग्न चाहन्छु। लामो समयदेखि महिलाहरूको प्रतिनिधित्व चाहिँ बढाउन पर्छ भनेर छलफल पनि भइरहेको छ, यी विषयमा वकालतहरू पनि भइरहेका छन्, तर पनि जति जुन अनुपातमा महिलाहरूको प्रतिनिधित्व निर्वाचनमा बढ्नुपर्ने हो त्यो अनुसारले बढेको देखिँदैन। यसो हुनुको पछाडिको कारण चाहिँ केलाई मान्नुहुन्छ यहाँले?
प्रतिनिधित्वकै सवालमा कुरा गर्दाखेरि अब कम र बेसी भन्दा नेपालको संविधानले भनौँ न हामीलाई समानुपातिक सहभागिताको हक हुनेछ राज्यको हरेक निकायमा भनेर भन्दै गर्दाखेरि पनि तपाईँको यो निर्वाचित भएर जाने स्थानहरू जस्तो अब प्रतिनिधि सभा भयो त्यसपछि आएर प्रदेश सभा यिनीहरूमा चाहिँ तपाईँको महिलाहरूको सहभागिता चाहिँ 33% चाहिँ जसरी भए पनि पुर्याउनु पर्ने भन्ने व्यवस्था गर्यो। त्यसको अर्थ के हो भन्दाखेरि अब हामीले 50% डिमान्ड गरेको हो भने अब महिलाको यो सहभागिता कम नै हुने भयो, 50%भन्दा कम नै हुने देखियो होइन। किन भन्दाखेरि अहिलेको जुन प्रणाली हामीले अप्नाएका छौँ त्यो प्रणालीमा चाहिँ हामीले मिश्रित निर्वाचन प्रणाली अप्नाएका छौँ, त्यसमा चाहिँ प्रत्यक्ष निर्वाचन प्रणाली र अनि त्यसपछि आएर चाहिँ हाम्रो समानुपातिक निर्वाचनको जुन सूची छ समानुपातिक निर्वाचनको सूचीमा त अब महिलाहरूको 50-50 हुने नै भयो। त्यसपछि यता आएर अब आज अब हाम्रो उम्मेदवारी दर्ताको कुरा छ, अब पत्र पत्रिका यहाँ सूचीहरू हेर्दै गर्दाखेरि चाहिँ महिलाहरूको नाम चाहिँ खोज्नुपर्ने अवस्थामा देख्छु म होइन। महिलाहरूको नाम चाहिँ एकदमै अब छँदै छैन भन्दा पनि हुन्छ, अब नाम चलेको स्थापित महिला नेत्री भनेर भन्नेहरूको नाम पनि अब देखिराखेको स्थिति छैन। अब यसरी हेर्दाखेरि चाहिँ अब हामीले यो प्रत्यक्ष निर्वाचनमा चाहिँ महिलाहरूको उपस्थिति चाहिँ एकदमै 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 न्यून हुन सक्ने सम्भावनाहरू चाहिँ छ। तर दुईटै निर्वाचन प्रणालीलाई एक ठाउँमा राखेर हेर्दा भोलि परिणाममा चाहिँ 33% महिलाहरूलाई चाहिँ जसरी पनि संसदमा प्रदेश सभामा र हाम्रो चाहिँ सङ्घीय संसदमा पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था भएको कारणले गर्दाखेरि 33% महिलाहरू चाहिँ पुग्छ।
तर अहिलेको सवाल 33%को मात्रै नभएर प्रत्यक्षतर्फको निर्वाचनमै महिलाहरूको सहभागिता, महिलाहरूको प्रतिनिधित्व चाहिँ बढाउनु पर्छ भन्ने सवालमा चाहिँ बहस सुरु भएको छ।
हाम्रो निर्वाचन प्रणालीले नै के भन्छ भन्दाखेरि चाहिँ निर्वाचन प्रणाली अहिले हामीले जुन आत्मसात गरेका छौँ त्यसले के भन्छ भने समानुपातिक र प्रत्यक्ष दुईटैलाई प्रत्यक्ष समानुपातिकबाट चाहिँ यदि उपलब्धि हासिल गर्न सके के अरे प्रत्यक्ष निर्वाचन प्रणालीबाट चाहिँ यदि महिलाहरूको जित सुनिश्चित हुन सकेन, महिलाहरू जितेर आएन भने 33% पुर्याउन चाहिँ समानुपातिक सूचीबाट लिएर चाहिँ पुर्याउने भन्ने व्यवस्था छ नि त होइन। त्यस कारण चाहिँ यो दुइटैबाट आएपछि चाहिँ यो समग्रमा चाहिँ अहिलेको कानुन र अहिलेको संविधानले चाहिँ समग्रतामा हेरेको छ कि यो 33% पुर्याउनु पर्ने कुरा, यसलाई चाहिँ प्रत्यक्ष निर्वाचनबाट यति नै पुर्याउनु पर्ने भनेर प्रत्यक्ष निर्वाचन प्रणालीमा त हामीले कुनै कोटाको व्यवस्था पनि गरेको छैन। अनि कोटाको व्यवस्था नगर्दाखेरिको अवस्थामा अब हाम्रो चाहिँ एकदमै अब मेल डोमिनेटेड अनि त्यसमा पनि टक्सिक म्यास्कुलिनिटी भनौँ न हामी होइन, त्यस्तो सोच राख्ने राजनीतिक दलको शीर्ष स्थानमा बस्ने निर्णायकहरूको त्यो सोचहरूको सामु चाहिँ हाम्रो महिला नेत्रीहरूले चाहिँ आफ्नो प्रत्यक्ष निर्वाचनको लागि आफ्नो टिकटको दाबी गर्न नसकेको परिस्थिति हो अहिले। एउटा परिस्थिति यो हो। अब दोस्रो परिस्थिति अब राजनीतिक दलहरूलाई पनि अहिले जनताहरूसँग नागरिकहरूसँग एउटा एकदमै ठुलो भय देखिन्छ होइन, ना हामी एक्लै निर्वाचन जित्न सक्ने अवस्थामा हामी छैनौँ भन्ने यो जुन प्री इलेक्सन पिरियडमा एउटा जुन किसिमको राजनीतिक दलहरूमा एउटा जनताप्रतिको एउटा अविश्वास डर त्रास त्यो देखिन्छ। त्यो डर त्रास किन भयो त भन्दाखेरि उहाँहरूको आफ्नै यो विगतको उहाँहरूको कार्यशैली, उहाँहरूले सरकार चलाउँदाखेरिको उहाँहरूको रवैया, यो सबै कुरा जनताले चाहिँ मन पराएको छैन भन्ने कुराहरूको आभास उहाँहरूसँग छ। त्यसकारण एक्लै चुनाव लड्ने हिम्मत कुनै पनि राजनीतिक दलले गरिरहेको छैन, चाहे ती आफूलाई स्थापित भन्ने राजनीतिक दल होस्, चाहे साना राजनीतिक दलहरू हुन्, चाहे मै हुँ भन्ने नेतृत्व किन नहोस्। मै हुँ, म नै सर्वेसर्वा नेतृत्वमा बस्ने निर्णायक म नै हुँ भनेर दम्भ देखाउने हरेक राजनैतिक दलको शीर्ष नेताहरूले पनि अहिले यो हिम्मत गर्न सकिरहेको स्थिति छैन कि जनतालाई पक्राउन सकिरहेको स्थिति छैन। परिणामस्वरूप उहाँहरू गठबन्धनतिर लाग्नु भएको छ। गठबन्धनतिर लाग्दाखेरिको अवस्थामा त्यहाँनिर अब जोड घटाउ, अब यो मोल मलाई बार्गेनिङ, यो सबै कुराहरू गर्दाखेरि त्यो प्रक्रियामा महिलाहरू पछि परेको दोस्रो कारण हो होइन। त्यस कारण यो दुईटा कारण प्रमुख कारण हो। त्यसपछि त अब महिलाहरूको चाहिँ निर्णायक तहमा उहाँहरूको पहुँच छैन, महिलाहरूले चाहिँ यो राजनीतिक दलहरूको नेताहरूसँग चाहिँ बनाउन आफ्नो अस्तित्व देखाउन सकेन, यी भनेका यी कुराहरू चाहिँ अब वरिपरिका अरू पेरिफेरियल सवालहरू हुन् जस्तो मलाई लाग्छ होइन। अहिले देखिएको कुरा चाहिँ यिनै दुईटा कुराहरू छ जस्तो लाग्छ मलाई।
हजुर, निर्वाचनमा महिलाहरूको प्रतिनिधित्व, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूको प्रतिनिधित्व बढाउनका लागि चाहिँ हामीले के कुरामा ध्यान दिनुपर्छ, के काम गर्न जरुरी छ त?
पहिलो कुरा संविधान नै हामीले संशोधन गरौँ। संविधान संशोधन गरेर जुन महिलालाई समानुपातिक सहभागिताको हकलाई चाहिँ मौलिक हकको रूपमा स्थापित गरिसकेपछि पछि संविधानको अर्को भागमा गएर महिलाहरूको सहभागिता चाहिँ 33% सीमित गर्ने भन्ने कुरालाई हामीले संशोधन गरौँ। त्यो संशोधन गरिसकेपछि दोस्रो उसमा आइसकेपछि चाहिँ त्यो संविधान पहिला संशोधन गरिसकेपछि दोस्रो हाम्रो रणनीति के हो भन्दाखेरि त्यो नयाँ संविधान संशोधन भए अनुसारको चाहिँ निर्वाचनसँग सम्बन्धित सबै ऐनहरूलाई चाहिँ हामीले चाहिँ रिभ्यू गरौँ, त्यसको समीक्षा गरौँ र त्यो समीक्षा गरिसकेपछि त्यो निर्वाचन प्रणालीमा दुई चारवटा महत्त्वपूर्ण कुराहरूलाई हामीले राख्नै पर्ने हुन्छ। एउटा कुरा चाहिँ अब प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचन प्रणालीमा हामी दुईटै प्रणालीलाई हामीले अहिले अडप्ट गरेर जाने हो भने प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि महिलाहरूलाई 50-50 समानुपातिक नै कोटा दिउँ, त्यसमा चाहिँ हामीले अन्तर्विविधताको सवाललाई उठाउनै पर्छ र त्यो विषयलाई सम्बोधन गर्नै पर्छ भन्ने कुरालाई बाध्यात्मक रूपमा राखौँ। अब महिलाहरूको भनौँ न महिलाहरूको अब यसले चाहिँ फेरि महिलाहरूको जित सुनिश्चित गर्दैन तर उम्मेदवारी मात्र सुनिश्चित गर्छ, त्यस कारण महिलाहरूको नै जित सुनिश्चितता गर्नको लागि महिलाहरूको निमित्त मात्र निर्वाचन क्षेत्र तोकौँ त्यो पनि 50% नै तोकौँ होइन, त्यस्तो भयो भने हामीले गर्न सक्छौँ, होइन भने चाहिँ हामीले यो भयो भने चाहिँ यो फास्ट ट्र्याक अप्रोचबाट हामीले अगाडि जाने कुराहरू भयो, तर अब तपाईँले अब स्लो ट्र्याक अप्रोचबाट ढिला अब किसिमले अगाडि जाने तर गुणात्मक उसमा चाहिँ हामी जाने भनेर हामीले भन्ने हो भने चाहिँ हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि महिलाहरूको क्षमता अभिवृद्धि गर्नु पर्यो, महिलाहरूको क्षमता अभिवृद्धि गर अब यो भनेको चाहिँ अब अर्को ठुलो अर्को एउटा छलफलको अर्को पाटो हो, तपाईँ गुणात्मक शिक्षाको कुरा गर्नु पर्यो, महिलाहरूको नेतृत्व विकासको कुराहरू गर्नु पर्यो, महिलाहरूलाई चाहिँ अब विभिन्न ठाउँमा अवसरहरू दिने कुराहरूदेखि लिएर सार्वभौम समानता सुनिश्चित गर्ने अरू रणनीतिहरू अप्नाउनु पर्यो भन्ने कुराहरू जान्छौँ जुन चाहिँ अहिले हामी गर्न सक्दैनौँ, अहिले यो गर्न सक्दैन भन्नु मतलब मैले यो टकमा चाहिँ यो रिकमेन्डेसन्सहरू दिन सकिँदैन, त्यस कारण यो ढङ्गले हामीले कुन अप्रोचलाई लिएर जाने भनेर भन्दै गर्दाखेरि फास्ट ट्र्याकले नै हो भने मैले अघि भनेको त्यो नै अप्रोचमा हामी जानुपर्ने हुन्छ, त्यो ट्र्याकमा हामी जाने हो भने इन्भेस्ट इन एजुकेसन होइन हामीले शिक्षामा लगानी गरौँ र पुरौँ हामी केही वर्ष अनि त्यसपछि महिलाहरू चाहिँ जब एकदम सबजना महिलाहरू सचेत शिक्षित र अनि यिनीहरूको चाहिँ राजनीतिक दलका पुरुषहरू जो छ उहाँहरूलाई विस्थापित गरेर चाहिँ नेतृत्वमा पुग्न सक्ने क्षमताको वृद्धि गरौँ त्यसपछि अगाडि जाउँ भन्ने रणनीति पनि अप्नाउन सक्छौँ, तर हामी त्यो रणनीति अप्नाएर भनौँ न त्यो जान नसक्ने हुँदाखेरि दुईटै रणनीतिलाई साइमल्टेनियसली सँगसँगै लानुपर्ने स्थिति हामी कहाँ छ, त्यसले गर्दाखेरि चाहिँ पहिलो रणनीतिबाट महिलाहरूलाई पुर्याउँ र त्यस्तो महिलाहरूलाई पुर्याउँ जसले चाहिँ दोस्रो रणनीतिलाई कार्यान्वयन गर्न सक्ने क्षमता राख्दछ।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सुनिरहनु भएको छ। यो कार्यक्रम महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको हो।
आजको कार्यक्रममा हामीले महिला तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार रक्षाका लागि आसन्न निर्वाचनमा ध्यान दिनुपर्ने कुराहरूका बारेमा छलफल गर्यौं। सँगै महिला तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट प्रदेश र संघीय निर्वाचनमा प्रतिनिधित्व बढाउन र उनीहरूको जित सुनिश्चित गर्न के गर्नुपर्दछ भन्ने विषयमा छलफल गर्यौं।
निर्वाचनमा महिला तथा यौनिक अल्पसंख्यकहरूको प्रतिनिधित्व बढाउन पहिले राजनीतिक दलहरूको विधान नै संशोधन गरी उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रावधान थपिनुपर्ने अवस्था आएको नेताहरूले बताएका छन् भने प्रत्यक्षतर्फमा निर्वाचनमा महिलाहरूको उम्मेद्वारी पर्ने अथवा राजनीतिक दलहरूले छुट्याउने टिकट पनि न्यून रहेका कारण समानुपातिकतर्फ मात्रै नभएर प्रत्यक्ष निर्वाचनमा समेत उनीहरूका लागि आरक्षणको सिट व्यवस्था हुने गरी संविधान र निर्वाचन ऐन संशोधन गर्न आवश्यक रहेको विज्ञहरूको भनाइ छ। यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
तपाईँलाई तपाईँको पालिका वा सरकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260646 फोन गरेर दिइएको निर्देशन अनुसार रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुभाष पन्त साथै कार्यक्रमलाई साङ्केतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म अविनाश आचार्य
अनि म सुशीला श्रेष्ठ पनि बिदा भयौं।
नमस्कार, नमस्कार।